नमस्कार, कार्यक्रम जनतासँग जनप्रतिनिधिमा स्वागत छ। कार्यक्रम प्रस्तोता म पुष्प बराल। कार्यक्रम जनतासँग जनप्रतिनिधि रेडियो भिजन 91.6 MHz र इन्टरनेटमा www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रत्येक शुक्रबार साँझ 7 बजेको Top 7 न्यूजपछि प्रसारण हुने गर्दछ। यो कार्यक्रममा हामी शिवशताक्षी नगरपालिकासँगको सहकार्यमा शिवशताक्षी नगरपालिकाका जनताको अपेक्षा, त्यहाँका जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न सरकारवाला निकायको सरकारको विषयलाई लिएर कार्यक्रम प्रसारण गर्ने गर्दछौ। आज पनि हामीले यस्तै विषयमा त्यहाँका जनप्रतिनिधिसँग कुराकानी गरेका छौ। सुरु गरौ आजको कार्यक्रम जनतासँग जनप्रतिनिधि। स्थानीय तह कार्यान्वयनमा आएको 5 वर्ष पुरै हुन लागेको छ। यो बीचमा त्यहाँका जनप्रतिनिधिले कसरी काम गरे त? जनताको भावना अनुसार काम गर्न सके कि सकेनन् त? यो विषयमा आज हामीले शिवशताक्षी नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष छवि पाठकसँग समग्र नगरको र वडाको गतिविधिका बारेमा कुराकानी गरेका छौ। सुनौ पाठकसँग गरिएको यो कुराकानी।
यो ठाउँ नै भन्नुपर्दा पनि हामी कोसी ढुङ्गा नै निर्धार गर्ने त कुरो भएन, होइन? तर पनि हाम्रो 5 वर्ष कार्यकाललाई म सफल भएको मान्दछु। हामीले जुन पाएको स्रोत र साधन थियो त्यसलाई अधिकतम प्रयोग गरेर जनताहरूको हितमा हामीले त्यो समर्पण गऱ्यौँ, हामी पनि समर्पित भयौँ र उहाँहरूको आवश्यकताहरूलाई, हाम्रो जुन बजेट थियो, हामीसँग जुन आर्थिक स्रोत थियो, त्यसलाई हामीले उहाँहरूकै हाम्रो चाहिँ वडावासीहरूको हितको लागि हामीले प्रयोग गरेका छौँ। र म यो समग्र भन्नुपर्दा हामीले 5 वर्षमा हामीले जुन कुराहरू अगाडि हाम्रो घोषणा पत्रमा थियो, हामीले जे गर्छौँ, जस्तो तपाईँहरूको यो सुविधा गर्छौँ भनेको थियौँ, हामी यो काम गरिन्छौँ भनेको थियौँ, त्यो कामहरू हामी गर्न सकेको भन्ने कुरो मैले सोचेको छु।
सबै सर, अहिले दिगो विकासको कुराहरू छ, हामीले यो 5 वर्षको अवधिलाई हेर्दाखेरि हामी एउटा चाहिँ दिगो विकासको एउटा जग बसाउन चाहिँ सकेको सकेनौँ। जस्तै अब विकास त पहिले कर्मचारीले चलाउँदा पनि विकास निर्माणका केहीका आधारहरू त बन्दै गएका थिए, तर जनप्रतिनिधिले साँच्चीकै जनताको भावना अनुसार अगाडि बढ्ने भएका हुनाले तपाईँहरूले चाहिँ एउटा दिगो विकासको लक्ष्यलाई चाहिँ अगाडि बढाउन सुरुवात गर्न सक्नुभयो कि भएन?
अब दिगो विकास भन्ने आर्थिक आय आर्जनको लागि, आर्थिक विकासको लागि नै गरिनुपर्ने चाहिँ विकासलाई नै दिगो विकासको रूपमा मान्न सकिन्छ। र हामीले हाम्रो नेपालको सन्दर्भमा दिगो विकास अब कृषि क्षेत्रभन्दा अन्तबाट दिगो विकास हुन्छ भने लागेको छैन। त्यसैले मैले चाहिँ हाम्रो मेरो वडामा कृषि पेसालाई आकर्षित बनाउन, मर्यादित बनाउन र आधुनिक ढङ्गबाट खेतीपाती गर्न र यो जुन सिँचाइको अभाव भएको क्षेत्रहरूमा मोटरहरू दिएर कृषिमा किसानहरूलाई लगाउन र केही लाभान्वित गराउनलाई मैले त्यो कार्यक्रम चाहिँ सञ्चालन गरेको छु। 3-4 वर्ष भयो मैले लगातार वार्षिक 20-22 वटा 25 वटासम्म यो सिम मोटरकाहरू बाँडेर अनि पशुपालनमा नि बाख्राहरू, बोकाहरू दिएर, पाठीहरू दिएर गएको छ। र यसपालि नगरबाट यो सुँगुर पाल्नेहरूलाई सुँगुरका पाठाहरू वितरण गर्ने कार्यक्रमहरू रहेका छन् र यसलाई नि हाम्रो अब नेपालको सन्दर्भमा र कृषि प्रधान देशहरूको सन्दर्भमा यो दिगो विकासमा कृषकहरूलाई यतैतिर लगानी गर्दा, आकर्षित गर्दा राम्रो हुन्छ भन्ने सोच गरेर यतापट्टि पनि लागेको छ।
सर, एउटा कुरो तपाईँलाई यसैमा म जोड्न चाहन्छु। अहिले पनि किसानहरूलाई तपाईँहरूले जुन प्राथमिकता दिए भन्नुहुन्छ, तर पनि तपाईँकै वडामा विचार गर्नुहोस्, इन्डियन चामल खरिद गर्नुपर्ने अवस्था छ, आत्मनिर्भर छैन कृषिमा। अहिले पनि तपाईँहरू चाहिँ आत्मनिर्भर बनिसक्नु भएको अवस्था छैन। माछा मासुमा देखि लिएर हरेक कुराहरूमा हामी अहिले पनि बाहिरको भर पर्नु परेको छ। त्यसलाई लक्षित गरेर चाहिँ केलाई आधार मानेर दिगो विकास भन्नुहुन्छ त तपाईँहरू?
अब माछा मासुकै कुरा गर्नुहुन्छ भने मासुमा चाहिँ निर्भर भइसकेको छ, माछा उरोमा त्यो चाहिँ कम नै छ, होइन? मान्छेलाई के हुन्छ भने कहिले काहीँ खाँदा खाँदै एउटाबाट भएन अर्को पनि स्वाद फेरौँ, मुख फेरौँ भने चाहिँ अब मासु खानले माछा खानु किन्नु कहिले काहीँ यो वृद्धबाट लिएर आउँछ नि यहाँ हाम्रो मेयर साहबको खाडीबाट, त्यसमा पनि किन्लान्, तर माछा बाहेक मासुमा चाहिँ यहाँ थुप्रै कुखुराहरूका फर्महरू छन्, बाख्राका फर्म पनि दर्ता गरेर पारेका यहाँ 10-12 वटा छन्, बोकाहरू खसीहरू त्यहाँ उत्पादन भएका छन्। तर त्यति नै हो, खसी र कुखुराको मात्रै, खसी चाहिँ अब लानु है ठुलै ठाउँमा लानुपर्छ, कुखुरा त गाउँघरमा चाहिँ छन् र मासुमा त पर्याप्तै छ। अब जहाँसम्म तपाईँले अघि भन्नु बाहिरको चामलको कुरो चाहिँ यहाँ किनेको छैन, अब जस्तो उदाहरणको लागि म पनि चामल त किन्छु तर मेरो खेतीकाली नपुगेर होइन, मेरो चाहिँ उसिना खानु पर्ने र आफूले उत्पादन गर्न बनाउन गाह्रो पर्ने भएकाले म उसिना किनेर ल्याएर खाएर आफ्नो घरको धान बेच्छु, यस प्रकारले पनि भएको छ। तर यो नौ नम्बर वडा भन्नु समग्रभन्दा नौ नम्बर वडा मात्रै होइन सिभिल सोसाइटीमै मजदुर गर्ने बाहेक जो कृषकहरू हुनुहुन्छ उहाँले यो चामल किनेर खानु परेको छैन।
भनेपछि हामी अब परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीमा प्रवेश गरेका हौँ।
लगभग त्यो लक्ष्य चाहिँ लिएको छ तर अब प्रवेश गर्ने सुरुवातीमा छ, प्रवेश गर्ने लागेका छौँ, अब त्यो प्रवेश गर्नुपर्छ भन्ने लागेको छ। प्रवेश नगरिकन दिगो विकास हुँदैन, किसानहरूको आर्थिक स्थिति सुध्रिँदैन।
अब भौतिक पूर्वाधारतर्फ चाहिँ यो पाँच वर्षलाई मूल्याङ्कन गर्नुहोस् न सर। तपाईँहरूले नगरकै समग्र कुरा गर्दाखेरि रिङ रोडको अवधारणा, ट्रङ्क रोडको अवधारणाहरू ल्याउनु भएको थियो, ती पाँच वर्षमा पुरा गर्ने तपाईँहरूले लक्ष्य लिनुभएको थियो, ती योजनाहरू अहिले कति पर्सेन्ट सम्पन्न भयो?
रिङ रोडको सवालमा हुनुहुन्थ्यो 80% जस्तो चाहिँ हाम्रो सम्पन्न भयो, कालोपत्रे गरिसक्यो। ट्रङ्क रोडहरू पनि त्यसै 80% जस्तो भयो, अलिअलि बाँकी रहेको छ। त्यो बाँकी कामहरू यसपालि कति हुँदैछ? रिङ रोडको भनेको यो शिवगञ्ज बजारदेखि मुन्त्रपट्टि हुँदैछ। रिङ रोड शिवगञ्ज मुन्त्रको काम हुने बित्तिकै हाम्रो माथि आएर मेनरादेखि यतापट्टि मात्रै रहन्छ बाँकी, अनि माथि माइजर जोड्न भने हाम्रो 80% माथि हुन्छ रिङ रोड चाहिँ। ट्रङ्क रोडको काम चाहिँ पनि लगभग त्यस्तै छ, यहाँ परेका दुईवटा थिए ट्रङ्क रोडमा, त्यसमा पनि थोरै भाग मात्रै कालो पत्र हुन बाँकी छ। र अरू चाहिँ अब सामान्य अरू गाउँले कृषि बाटाहरू, ग्राभल बाटाहरू, गाउँमा कृषकहरूले उत्पादन गरेका वस्तुहरू बजारसम्म पुर्याउनको लागि बनाइएका बाटाहरू, साना साना कलबर्टहरू, फड्केहरू यस्ता भनेको अब यहाँ जान गाह्रो छ, यहाँबाट साइकल जाँदैन, यहाँबाट भ्यान जाँदैन, यहाँबाट टेम्पो जाँदैन भन्ने अवस्था चाहिँ रहेको छैन। त्यो कुराहरू चाहिँ सबै हामीले पुरा गरेका छौँ।
भनेपछि अब आउने जनप्रतिनिधिले चाहिँ सामान्यतया बाटामा गिटी छर्नु पर्दैन, अब पक्की बाटा, पिच बाटा गर्दा हुन्छ?
अब लगभग त्यसैमा पुगेको छ। अब 70-30 हाम्रो एउटा चाहिँ कार्यक्रम छ, त्यसमा चाहिँ लगानी गरेर काम गर्दा सक्यो भने, बजेट नगरले दिन सक्यौँ भने 13 राख्दा हुने अवस्था पुगेको छ।
अब छवि सर, यो बिचमा करिब करिब 2 वर्षको अवधि तपाईँहरूलाई एकदमै अन्यलग्रस्त भयो, COVID-19 एकदमै सङ्क्रमण बनायो, अब यो सामाजिक विकासतर्फको खर्च चाहिँ तपाईँहरूले कसरी गर्दै हुन्छ नगर?
सामाजिक विकासतर्फको खर्च भनेको हाम्रा लक्षित वर्गहरू, समुदायहरू छन्, अब युवा, महिला, वृद्ध वृद्धहरू का महिला होइन दलित, यिनीहरूलाई दिएका चाहिँ जुन एउटा छुट्याएको बजेट छ त्यसलाई हामीले एउटा विषयगत समितिहरू बनाएका छौँ। महिलाहरूको समिति एउटा चाहिँ नगर स्तरीय एउटा महिला समिति छ, युवाहरूको पनि त्यसै खेलकुद समिति हो, युवा परिषद हो, यिनीहरू मार्फत विभिन्न कार्यक्रम सञ्चालन गरेर सिप सिकाउनेदेखि लगायतका सचेतनाका कार्यक्रम पनि सञ्चालन गरेर त्यतापट्टि हाम्रो कार्यक्रम चलेको छ। युवकहरूलाई विशेष गरी खेलकुदमा जुन एउटा टिन एजका हुन्छन् तिनीहरूलाई चाहिँ दुर्व्यसनमा नफसुन् भनेर हामीले खेलकुदमा नै स्पोर्टमा नै हामीले तिनीहरूलाई इङ्गेज गराएर लगाउनु है, बजेट गरेर हामीले छुट्याएर राखेका छौँ।
अहिले दुधे रङ्गशालाको अवस्था कहाँ पुग्यो सर?
अहिले दुधे रङ्गशालाको अवस्था भनेको वरिपरि कम्पाउन्ड हेरिएको छ, अब त्यहाँ खेलकुदहरू हुँदैछन्, त्यसमा प्याराफिट बनाउने कुराहरू चाहिँ बाँकी नै छ, त्यसमा चाहिँ अब थोरै अझै नै त्यसले सङ्घले नै त्यसलाई गर्ने वचनबद्धता गरेको छ।
अब तपाईँहरूको बोर्ड बैठकहरू पनि हुन्छ होला, बोर्ड बैठक पनि भइरहेको होला, फेरि यो कोरोनाको नयाँ भेरिएन्ट आउँदैछ भन्ने छ, पहिले पनि दोस्रो पालीमा हामी धेरै आक्रान्त बनेका थियौँ, धेरैको जीव ज्यान पनि गएको थियो, अब यो छलफलमा चाहिँ आगामी दिनमा चाहिँ तपाईँहरूले रणनीति कस्तो बनाउनु भएको छ, के छ अवस्था, के छ जस्तै औषधिको पर्याप्तता, अक्सिजनको कुराहरू भयो, क्वारेन्टाइनका कुराहरू भए, आइसोलेसन सेन्टरका कुराहरू भए, हस्पिटलका कुराहरू भए, यसमा तपाईँहरू कतिको सचेत हुनुहुन्छ, के छ तयारी, के गर्नु भएको छ?
होइन, हाम्रो पुरानो हाम्रो कोभिड हस्पिटल वडामा के अरे नगरमा राखेको त्यो छँदैछ, त्यसमा भएका सामग्रीहरू, त्यो सिलिन्डरहरू, अक्सिजन सिलिन्डरहरू, बेडहरू, यी सबै यथावत राखेकै छौँ। अब मात्रै अब फेरि पनि स्वास्थ्य कर्मीहरूको व्यवस्थापन गर्नुपर्ने कुराहरू हुन्छ। पर्सिको दिन 1 बजी हाम्रो यही बारेमा छलफल गर्न स्वास्थ्य शाखाले हामीलाई बोलाइसकेको छ, हामी त्यहाँ भेला गरेर यही बारेमा कुरा गर्छौँ। र हाम्रो अहिलेको जुन तेस्रो लहरको त्यो ओमिक्रोन भन्ने भेरिएन्ट आएको छ, त्यसको बारेमा त हामीले अब पहिला जसरी चाहिँ हामीले हाम्रा जनताहरूलाई, हाम्रा वडावासीहरूलाई, हाम्रा नगरवासीलाई जसरी हामीले सुरक्षित गराएको छौँ, अब पनि त्यो गर्नुपर्छ र गर्नुपर्छ भनेर चाहिँ त्यसबारे छलफल गर्न पर्छ हाम्रो पनि हुँदैछ। र भर्खरै मात्रै अहिले धमाधम यो गरेछ, हिजो मात्रै 1 चरणको खोप हान्ने क्रम सक्यो 9-11 वडामा। अब आइतबार सोमबार पनि छुटपुटको लागि भनेर हामीले 7-8 ठाउँमा केन्द्र बनाएर छुट के खोप दिने कार्यक्रम रहेको छ। त्यसले चाहिँ हामी यो खोप सञ्चालन गरेको पनि यो थर्ड भेरिएन्टको लागि नै लक्षित गरेर त्यो कार्यक्रम सञ्चालन गरेका हौँ।
भनेपछि अब शिवशताक्षीवासीले खोप लाउन चाहिँ सबैले पाउने अवस्था रह्यो नगरवासी?
अहिले हामीले 19 वर्षदेखि उपकारलाई सक्ने भनेर चाहिँ लागेका छौँ, त्योदेखि मुनिको उसलाई चाहिँ अब त्यसमा परीक्षण भएर आयो भने, तलाको उमेरलाई पनि आयो भने र नेपाल सरकारले उपलब्ध गराउन सक्यो भने त्यो सबै गराउनु पर्छ भन्ने कुरा हाम्रो ठोसमा राखेको छ।
भनेपछि जनताहरूलाई अहिले तपाईँहरूले दिनुभएको छ सबैलाई,
अहिले उन्नाइस वर्षदेखि उभएका सबैलाई,
उन्नाइस वर्ष माथिका सबैले पाउने अवस्था छ, खोपको पर्याप्तता छ,
पर्याप्तता छ अहिलेको तत्काललाई चाहिँ।
अब सर जस्तै स्वास्थ्य चौकीहरूको अथवा स्वास्थ्य केन्द्रहरूको अहिले 15 बेडको हस्पिटल पनि त्यहाँ बन्ने कुरा छ होइन, त्यो अवस्था सबैवटामा स्वास्थ्य चौकीहरू बनिसकेको अवस्था हो शिव शताक्षीमा
लगभग जम्मैवटामा नै स्वास्थ्य सहरी स्वास्थ्य केन्द्र भनेर बनिएका छन्। 9, 10, 8 त छँदैछ, के अरे सदाइजाम स्वास्थ्य चौकी नै 11 छ, 8 पनि छ, 1 र 3 चाहिँ के छ, 2 चाहिँ पहिलाको स्वास्थ्य चौकी नै थियो, 4, 5 पनि भइसकेका छन्। लगभग अहिले सबै वडाहरूमा स्वास्थ्य केन्द्रहरू स्थापना भएका छन् र त्यहाँ स्वास्थ्य कर्मीहरू पनि अहिले खटिरहनु भएको छ।
15 बेडको हस्पिटलको कुरा चाहिँ कहाँ पुग्यो
त्यो अहिले धमाधम त्यो निर्माणाधीन अवस्था छ त्यो भवन, त्यो अब कहिलेसम्मको ठेका हो त्यो अवधिभरिमा त्यो ठेकेदारले काम सक्ला हो।
यो तपाईँहरूको 5 अवधिमा नि सर जस्तै जनताले सरकारले राज्यले दिनुपर्ने न्यूनतम आधारभूत आवश्यकताका कुराहरू हुन्छ नि, सबैले शिक्षा प्राप्त गरून्, सबैले स्वास्थ्यको साधन औषधि उपचार प्राप्त गर्न सकुन् भन्ने खालका यी आधारभूत आवश्यकता, खानेपानीका कुराहरू भए, बिजुली बत्तीका कुराहरू भए, यो आधारभूत आवश्यकता चाहिँ अब पुरा भएको हो?
पुरा त यो कहिले हुँदैन सर, हेर्नु यो कहिले हुँदैन, मान्छेका आवश्यकता बढ्दै गर्छन्। यतिमा मेरो आवश्यकता सम्पूर्ण पुरा भयो भनेर लाग्यो भने विकास त हुँदै हुँदैन, मान्छेले आकाङ्क्षा त अगाडि राख्नै पर्छ। त्यसैले गर्दाखेरि पनि
आधारभूत आवश्यकता त पुरा गर्नु पर्यो नि सर।
आधारभूत आवश्यकतामा त हामीले अब स्वास्थ्यमा चाहिँ एउटा यो नेपाल सरकारले अहिले चाहिँ यो जुन स्वास्थ्य बिमा गराउँछ त्यसले पनि धेरैले स्वास्थ्य सुविधाहरू पाएका छन्।
हजुर,
साथै अब शिक्षाको कुराहरू त अहिले साना नानीहरू पनि स्कुल गइरहेका छन्। मात्रै डिस्टर्ब केले गर्यो भन्दाखेरि अहिले कोरोनाले नानीहरू स्कुल जान चाहिँ राम्रै पढ्न सिक्न त्यो अवसर पाएका छैनन्, विद्यालय बन्द भएको कारणले, नभए त्यो क्रम त छँदैछ, हामीले आवश्यकता पुरा गर्ने लागि परेका छौँ। र खाने पानीको सवालमा अब हाम्रो ठाउँमा केही ठाउँहरू सङ्गम बस्तीतिर चाहिँ खाने पानी थिएन, राजमार्गैदेखि चल्तिरपट्टि, त्यसमा पनि एउटा योजना पारेका छौँ र त्यसमा राम्रो पानी पनि आयो, अत्यन्त 1 पानी पनि आइरहेछ। अब ओभरहेड ट्याङ्कीको लागि अहिले ठेका लागिसकेको छ र अहिले हामीले त्यही ट्याङ्कीबाट चाहिँ पाइप त्यही पानीको उसबाट निकालेर पाइप बिछ्याएर पनि घरमा पानी पुर्याएर त्यहाँ दिइरहेका छौँ।
अब यो तपाईँहरूको कार्यकालमा त्यहाँका जनताहरूले जस्तो अव्यवस्थित रूपमा बसेका जनताहरू थिए, सुकुम्बासी थिए, दलितहरू, भूमिहीनहरू थिए, उनीहरूलाई धनी पूर्जा वितरण गर्ने तपाईँहरूकै कार्यकालमा भन्ने कुरा थियो। यो पछिल्लो चरण सरकार परिवर्तन भएपछि त्यो आयोग विघटन भएको थियो, फेरि अहिले चाहिँ फारम भर्ने लगत उठाउने कुराहरू चल्दैछन्, के हुँदैछ सर कुरा?
यो अहिले हाम्रो मेयर साहब चाहिँ काठमाडौँ जानुभएको छ, यही जग्गा दर्ता सम्बन्धीमा एउटा चाहिँ सम्झौता गर्नुपर्छ अरे, त्यो सम्झौता गर्न जानुभएको छ, आइसक्नु भएको छैन। यसबारेमा के भएको छ भनेको चाहिँ मेयर साहब नआइकन हामी यसै हो भन्न सक्दैनौँ। तर पनि फारम हामीले पहिला पनि धेरै भरेको थियौँ, यो 11 वडामा 1600-1700 परिवारले फारम भरेको थियो, 9 450 फारम भरेका हुन्। र अहिले त्यहाँ हामी फेरि के भन्छौँ भने फेरि दर्ता समिति बनेर, जग्गा दर्ता समिति बनेर फेरि पनि फारम भर्नुपर्छ भन्ने कुराहरू छ नि, त्यति अलिकति विरोधै गर्छु म। बारम्बार फारम भएर जनतालाई दुःख दिनु हुँदैन, जनतालाई सताउनु हुँदैन, एउटै कार्यको लागि कति फारम भरेछ उहाँहरूबाट त पहिले पनि लिएका छौँ। अनि त्यसपछि हामीले पहिला चाहिँ एउटा शुल्क सँगै लिएको छौँ, अब फेरि त्यो दर्ता गर्न नसकेर फेरि शुल्क दिन थाल्यो भने यो जनता मार्ने काम हुन्छ, यो चाहिँ जनता त्यसको विरुद्ध उत्रिन्छन्, हामी पनि बरु त्यसको चाहिँ अगुवाई गर्न पनि पछि पर्ने छैनौँ।
हजुर सर, अब अलिकति तपाईँसँग मैले सोध्न मन लाग्यो, इन्ट्रेस्टिङ कुरा गर्न मन लाग्यो, यो 5 छवि पाठकको नेतृत्वमा चाहिँ सम्झनालायक काम चाहिँ के गर्न सकियो? जस्तै तपाईँले पछाडि जनप्रतिनिधि हुँदा या नहुँदा पनि छवि पाठकले सुरु गरेको यो काम भन्न भनेर जनताले सम्झिन लायकको काम चाहिँ के गरियो होला?
अब हामीले गर्न लागेको त अघि मैले भने
तपाईँको नेतृत्वमा हुन्छ नि त, एउटा तपाईँले ल्याएको योजना ठ्याक्कै जनताहरूले सदैव सम्झन लायकको काम के भयो त यो 5
अब अघि नै मैले भनिहालेँ, यो खाने पानीको सवालमा सङ्गम बस्तीमा खाने पानीको अभाव थियो, त्यहाँ बोरिङ गरिसकेर त्यहाँबाट खाने पानी बाँड्यो, एउटा त्यो नेतृत्व हो। अर्को नेपाली काङ्ग्रेसका हाम्रा केशव कुमार बुढाथोकीले 12 चुनावी नारा बनाएर यहाँ वैशवारदेखि मात्र झरना खोला छ, त्यो झरना खोलामा पुल हाल्ने भनेर हाम्रो केशव कुमार बुढाथोकी माननीय केशव कुमार बारम्बार त्यहाँ बारम्बार आश्वासन दिनुभयो, त्यहाँ त्यही देखाएर भोट माग्नुभयो, विजय हुनुभयो 2 तर त्यहाँ पुल भएको थिएन। तर हामीले 2 वर्ष चाहिँ हामीले हाम्रै नेतृत्वमा त्यहाँ काम भयो र पुल भएर अहिले त्यहाँ जनतालाई अत्यन्त सुगम छ, चल्तिरमास्तिर आउन, विद्यार्थीहरूलाई स्कुल जान पनि त्यो पुल तरेर, नभए त्यहाँ पानी आएका बेलामा, ठुलो बाढो आएका बेलामा विद्यार्थीहरू स्कुल जानुभयो वञ्चित हुनु पर्थ्यो, अहिले त्योबाट सुविधा भएको छ र त्यसबाट अब स्कुल जानु नपर्ने अवस्था थियो।
अन्त्यमा म तपाईँलाई सोध्न चाहन्छु, चालु आर्थिक वर्षको जुन बजेट छ, अब चुनाव पनि आउँदैछ, यो असारभन्दा अगाडि अथवा वैशाखभन्दा अगाडि नै तपाईँहरूले चाहिँ सम्पन्न गर्नुपर्ने अवस्था छ, के छ यो सम्पन्न गर्ने चरणमा तपाईँ वडाको बजेटलाई सम्पन्न गर्ने अवस्थामा पुग्नुहुन्छ?
सकिन्छ सर, यो हाम्रो के छ भने हामीले उपभोक्ता समिति बनाएको छ, सम्झौता गरिसकेका छौँ, अब सम्पन्न हुन्छ हुँदैन भन्न सकिएन हाम्रो पालामा, सम्पन्न नभए पनि सम्झौता गरेर काम गर्ने चरणमा छ, त्यसपछि तपाईँहरूले नगरपालिकाले त्यसलाई सम्पन्न गराउँछ, कहीँ कहीँ रह्यो भने पनि नभए सम्झौता भइवरी सबै सकिया छ।
अब छवि सर, जस्तै तपाईँहरूले यो 5 वर्ष गरेको कामलाई मूल्याङ्कन गर्दाखेरि आगामी निर्वाचन पनि आउँदैछ, अब जनताले फेरि तपाईँहरूकै दललाई निर्वाचित गराउने आधार तपाईँहरूले तयार गर्नुभयो जस्तो लाग्छ?
बिल्कुलै लाग्छ सर, अब पनि जनताले नेकपा एमालेलाई राम्ररी विश्वास गर्नुहुन्छ र मन पराउनुहुन्छ, नेकपा एमालेकै पक्षमा मतदान गर्नुहुन्छ भने मलाई लाग्छ।
पक्कै पनि जनप्रतिनिधिले स्थानीय स्रोत साधनलाई भरपूर उपयोग गर्दै जनताको काम अगाडि बढाएकै छन्। शिवसताक्षीमा केही देखिने गरी विकास निर्माणको कामहरू पनि भएका छन्। जनप्रतिनिधिको यो अन्तिम वर्ष हो, यो वर्षसम्म आइपुग्दा जनप्रतिनिधि गरेको काम र उहाँहरूले गरेका विकास निर्माण साथै जनताका आकांक्षाहरूलाई कतिको सम्बोधन भयो त त्यसको रिजल्ट आगामी निर्वाचनले पनि दिने नै छ। असल काम राम्रो काम गरेका छन् भने फेरि सोही पार्टीका जनप्रतिनिधिले निर्वाचित हुने नै छन् र यदि त्यो काम हुन सकेन भने जनताले विकल्प रोज्ने नै छन्। अहिले शिवसताक्षीमा राम्रा कामहरू धेरै भएका छन् र आगामी दिनमा पनि हुँदै जाउन् हाम्रो पनि शुभकामना छ। हवस् त, आजलाई जनतासँग जनप्रतिनिधि यति नै। हामी अर्को हप्ता फरक विषयवस्तुका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि म कार्यक्रम प्रस्तुता पुष्प बराल बिदा चाहन्छु। नमस्कार।